आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मेरो हर्ष तू खा प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई आज पनि मेरो नमस्कार तथा जय मसीह। त मित्र, अब हामी आफ्नो विषयतिर फर्कौं। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रस्थान 6 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य कुरा देख्छौं, मूसाको प्रार्थनाको यहोवाले उत्तर दिनुहुन्छ। इसरायलीहरूको आंशिक वंशवाली र मूसालाई आज्ञाको नवीकरण, यो चाहिँ हामी मुख्य रूपमा देख्छौ। अनि टिप्पणी, प्रस्थान 5 अध्यायको अन्तिम खण्डको निरन्तरता हो। मिश्रमा महाविपत्ति आउने समय नजिकै छ। देवहरूको विरूद्धको युद्ध आरम्भ हुन लागेको छ। यस क्षणसम्म केले चाहिँ यो कुरा हुने काम वा नेतृत्व गर्ने काम गरेको छ वा अगुवाई गरेको छ भन्दा पहिलो कुरा हामी थाहा पाउँछौ कि मोसा, हारून र इसरायलका बुढापाकाहरू 3 दिनको लागि परमप्रभुको निम्ति बलिदान चढाउन जान पाऊ भनी अनुमति माग्न फारो वा फिरून कहाँ गए। अनि फिरूनको उत्तर वा फारोको उत्तर थियो, अहँ तिमीहरूलाई जान दिदिन, किनभने तिनले परमप्रभुको जानेका थिएन। त्यसपछि तिनले इसरायलहरूको बोझ झन बढाइदिए, झन धेरै भार लगाइदिए, अझ कठोर पूर्वक इसरायलीहरूसँग व्यवहार गर्न थाले र इसरायलका सन्तानहरू मोसासँग शिकायत गरे, गुनासो गरे र फेरि मोसाले पनि आफ्नो गुनासो परमेश्वरलाई गरे। परमेश्वरले मोसालाई यो कुराको निश्चय दिलाउन चाहनुभयो कि उहाँ को हुनुहुन्थ्यो र उहाँ के गर्न गइरहनु भएको छ। अब्राम, इसा र याकुबको परमेश्वरले इसरायलीहरूको व्यथा र वेदनाको सुस्केरा सुन्नुभयो र तिनीहरूलाई मुक्त गर्न वा छुटकारा दिन गइरहनु भएको थियो। परमेश्वर मोसाले इसरायलीहरूको भूतकालको इतिहास हेरेको चाहनुभयो र यो कुरा उसले थाहा पाएको चाहनुभयो कि कसरी उहाँले तिनीहरूलाई सुरक्षित राख्नु भएको थियो। परमेश्वरले पटक पटक इसरायलको लागि आफ्नो प्रेम र तिनीहरूलाई सहायता गर्ने उहाँको लालसा र इच्छाको प्रदर्शन गर्नुभयो। परमेश्वरले धेरै पल्ट तिनीहरूको पक्षमा हस्तक्षेप गर्नुभयो अनि परमेश्वर आज तपाई र मेरो पक्षमा उभिनु भएर हस्तक्षेप गर्नुहुन्छ। सायद तपाईले यो कुराको बारेमा दृढ विश्वास वा निश्चय नहोला कि उहाँ तपाईँको जीवनमा काम गरिरहनु भएको छ। फिलिपी 1:6 पदले भन्छ, यसै कुरामा मेरो दृढ विश्वास भएर जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनुहुनेछ। मित्र, आज परमेश्वरले हाम्रो आवश्यकताको जान्नुहुन्छ। उहाँले हाम्रो निराशजनक अवस्थाको जान्नुहुन्छ। उहाँले जसरी मिश्रमा इसरायलीहरूलाई सहायता गर्नुभयो हामीलाई पनि सहायता गर्न चाहनुहुन्छ। अहिले हामी देख्छौ यहोवाले मूसाको प्रार्थनाको उत्तर दिनुहुन्छ। यहोवा मूसासँग सान्त्वन दिन, आशा दिन र आत्मविश्वास दिन बोल्नुहुन्छ। 6:1 पदमा भनिएको छ, तब परमप्रभुले मूसालाई भन्नुभयो, म फारोलाई के गर्नेछु अब तैले देख्नेछस्। त्यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछन्, मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्नो देशबाट त्यसले धपाउनेछ। यहोवा परमेश्वर भनिरहनु भएको छ, उहाँ परमप्रभु हुनुहुन्छ। उहाँले भविष्यको लागि तयारी बनाउनु पर्दैन, उहाँलाई कुनै आरक्षणको आवश्यकता छैन। परमेश्वर कुनै पनि सृष्टिमा आश्रित हुनुहुन्न, उहाँ कुनै कुरामाथि भर पर्नुहुन्न, बरु उहाँका सारा सृष्टिहरू उहाँको सेवाको लागि, उहाँको सहायताको लागि भर पर्दछ। परमेश्वर मूसाले पनि उहाँमा भरोसा र आश्रय लिएको चाहनुहुन्छ। 2-5 पदमा भन्नुहुन्छ, अनि परमप्रभुले मूसालाई भन्नुभयो, म परमप्रभु हुँ, अब्राम,
इसाक र याकुब कहाँ म सर्वशक्तिमान परमेश्वरको रूपमा देखा परे, तर परम प्रभु भन्ने मेरो नाउँले त तिनीहरू कहाँ प्रकट भएन। तिनीहरू प्रवास गरेको देश अर्थात कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु। यस बाहेक मिस्रीहरूले दासोत्वमा राखेका इसरायलीहरूका कष्टको सुस्केरा मैले सुनेको छु र मलाई मेरो करारको सम्झना भएको छ। परमेश्वर मोसालाई भनिरहनु भएको छ कि उहाँ अब्राम इसाक र याकुब कहाँ प्रकट हुनुभयो, तर यहोवाको रूपमा होइन। परमेश्वर यहोवाको रूपमा उहाँका मानिसहरूलाई उद्धार गर्न, छुटकारा दिन र तिनीहरूलाई आफ्नै सन्तानको रूपमा ग्रहण गर्न, दासत्वको बन्धनबाट मुक्त गर्न र तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा अगुवाई गर्न गइरहनु भएको थियो। यी सबै कुराद्वारा तिनीहरूले जान्नेछन् कि परमेश्वर जो यहोवा हुनुहुन्छ उहाँको चरित्रको एक भाग उहाँले अब्राम इसाक र याकुब कहाँ प्रकट गरिदिनु भएन। पद छदेखि आठ पदमा परमेश्वरले सातपल्ट तिनीहरूको सम्बन्धमा गर्नेछु, पार्नेछु, हुनेछु उल्लेख भएको छ। यी पदहरूले आज हाम्रो लागि अति नै सुन्दर तस्विर पेन्ट गरेको र ती दिनमा यी कुरा मोसाको निम्ति धेरै नै उत्साह थियो। परमेश्वर जानकारी दिनुहुन्छ कि उहाँ को हुनुहुन्छ र उहाँ के गर्न गइरहनु भएको छ। हामीसँग आज उद्धारकर्ता हुनुहुन्छ जसले हामीलाई भन्नुहुन्छ कि उहाँ को हुनुहुन्छ र उहाँ के गर्न गइरहनु भएको छ। उहाँ हरेकलाई जस्तो सुकै व्यक्तिलाई पनि बचाउनुहुनेछ जो उहाँ कहाँ आउँदछन्। छदेखि आठ पदमा भनिएको छ, यसकारण इसरायलीहरूलाई भन्, म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूका बोझा मुनिबाट निकालिदिनेछु र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु, अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरू जान्नेछौ। अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राम इसाक र याकुबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु, म परमप्रभु हुँ। मित्र, यहाँ हामी यी सातवटा उद्धारको सम्बन्धमा गर्नेछु, हुनेछु भन्ने कुरा उल्लेख छ। पहिलो हो, म तिमीहरूलाई मिश्रीहरूको बोझा मुनिबाट निकाल्नेछु। दोस्रो, तिनीहरूका दासत्वबाट छुटकारा दिनेछु। तेस्रो, आफ्नो हात उठाएर तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। चौथो, म तिमीहरूलाई मेरो प्रजा हुनलाई ग्रहण गर्नेछु। अनि पाँचौ, म तिमीहरूका परमेश्वर हुनेछु। अनि छैठौं, म तिमीहरूलाई त्यो प्रतिज्ञाको देशमा ल्याउनेछु। अनि सातौं, म त्यो तिमीहरूका अधिकारमा दिनेछु। क्रमशः गर्दै पहिलो उद्धार छुटकाराको प्रतिज्ञालाई हेरौं, म तिमीहरूलाई मिश्रीहरूको बोझ मुनिबाट निकाल्नेछु। मित्र, ख्रिष्टमा हाम्रो उद्धारको स्वाभाविक परिणाम वा समरूपको यस कथनमा पाउँछौ। हामी आज पापको बोझा बोक्दछौ र पापको बोझा मुनि रहेका छौं। संसारका कुराहरू हृदयको लागि उत्पीडन हो। हामीलाई शास्त्रमा भनिएको छ कि हामीले संसारलाई प्रेम गर्नु हुँदैन। परमेश्वरले येशु ख्रिष्टमा विश्वासद्वारा पापको बोझबाट हामीलाई मुक्त गर्नुहुन्छ। दोस्रो प्रतिज्ञा, तिनीहरूका दासत्वबाट छुटकारा दिनेछु। मित्र, परमेश्वरले तपाईलाई पापको दासत्वबाट छुटकारा दिनुहुनेछ। आज तपाईँ कस्तो किसिमको पापको दासत्वमा हुनुहुन्छ? के यो समझदेखि बाहिरको छ, नियन्त्रणदेखि बाहिरको छ? के तपाईँ सोच्नुहुँदछ कि यसको कुनै उपचार छैन? याद राख्नुहोस्, प्रभु तपाईलाई पापको दासत्वबाट छुटकारा दिन सक्नुहुनेछ र तपाईँको हृदयलाई आनन्द, शान्ति र उत्साहले भरिदिनुहुनेछ। यदि तपाईँ पूर्ण रूपमा आफैलाई विश्वाससाथ येशु ख्रिष्टलाई समर्पण गर्नुहुन्छ भने परमेश्वर इसरायलीहरूलाई भन्नुहुन्छ, म तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। अनि तेस्रो प्रतिज्ञा, आफ्नो हात तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। मित्र, यो महान, विशाल, खुला अंगालो हो जुन यसैया अगमवक्ताले 53 अध्यायको एक पदमा भनेका छन्। हाम्रो समाचार कसले विश्वास गरेका छन्? परमप्रभुको बहुबल कसलाई प्रकट गरियो? मलाई थाहा छैन कि यो कस कहाँ प्रकट गरिएको छ। परमेश्वर आज उद्धार र छुटकाराको काम मानिसहरूको जीवन र हृदयहरूमा गरिरहनु भएको छ। हामी हरेकलाई पापबाट बचाउने उद्धारकर्ताको आवश्यक पर्दछ, किनभने हामी उहाँको दृष्टिमा भ्रष्ट छौं। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि हाम्रो निम्ति मर्नुभयो ताकि हामी उद्धार पाउन सकौं, हामी जीवन पाउन सकौं। यदि उहाँ त्यो गर्न इच्छुक हुनुहुन्छ भने हामी पनि प्रभु कहाँ पापीको रूपमा आउन आवश्यकता छ। यदि हामीले येशु ख्रिष्टले हाम्रो निम्ति गर्नुभएको काममा आफ्नो विश्वास राख्छौ भने हामी उद्धार पाउनेछौ, छुटकारा पाउनेछौ। परमेश्वरसँग उद्धारको महान योजना छ, तर मानिस यसको लागि उहाँ कहाँ आउन आवश्यकता छ। उहाँले आफ्नो हात पठाएर उद्धार गर्नुहुनेछ। अनि चौथो प्रतिज्ञा, म तिमीहरूलाई मेरो प्रजा हुनलाई ग्रहण गर्नेछु। यो सोच्नुहोस्, परमेश्वरले हामीलाई पापको दलदल हिलोबाट माथि उठाउनुभयो र हामीलाई प्रभु येशु ख्रिष्टमा विश्वासद्वारा आफ्नो सन्तान बनाउनुभयो। अहिले उहाँ भन्नुहुन्छ, म तिमीहरूको परमेश्वर हुनेछु। परमेश्वर हामीलाई उद्धार गर्नुहुन्छ, त्यसपछि दौडेर हामीलाई छोड्नुहुनेछ। अह, उहाँ हाम्रो परमेश्वर हुन चाहनुहुन्छ। यदि तपाईँ वास्तवमा उद्धार पाउनु भएको छ भने तपाईँ त्यस्तो जीवन निरन्तर जिइरहनुहुन्न जुनले जीवनले भन्छ मानव परमेश्वर अस्तित्वमा हुनुहुन्न, वा हामी त्यस्तो क्रियाकलाप गर्छौ जुनले भन्छ कि वास्तवमा परमेश्वर अस्तित्वमा हुनु नै हुन्न। यदि तपाईँले ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने यसले तपाईँको जीवनलाई परिवर्तन गरिदिन्छ। वा तपाईँको परमेश्वर हुनुहुनेछ र तपाईँ उहाँको अगाडि शिर झुकाउनुहुनेछ र उहाँ को हुनुहुन्छ त्यो कुरा थाहा गर्नुहुनेछ। परमेश्वर तपाईँलाई उद्धार दिन चाहनुहुन्छ। उहाँ चाहनुहुन्छ कि उहाँ तपाईँको उद्धारकर्ता भएको, उहाँ चाहनुहुन्छ कि तपाईँले उद्धार पाएको, उहाँ तपाईँको परमेश्वर हुन चाहनुहुन्छ र उहाँ हामीलाई आफ्नो प्रजा भएको, आफ्नो सन्तान भएको चाहनुहुन्छ। अनि पाँचौं प्रतिज्ञा, म तिमीहरूका परमेश्वर हुनेछु। मित्र, उहाँ तपाईँ र मेरो परमेश्वर हुन चाहनुहुन्छ। अनि छैटौं प्रतिज्ञा, म प्रतिज्ञाको मुलुकमा ल्याउने छु, अनि यो मुलुक चाहिँ कनान हो। यो नै परमेश्वरले अब्राम, इसाक र याकुबलाई प्रतिज्ञा गर्नुभएको थियो। कनान स्वर्गीयको उचित तस्विर चाहिँ होइन, यो चाहिँ सत्य विश्वासीको रूपमा ख्रिस्टियन जीवन यापनको तस्विर हो। कनानले त्यो स्वर्गीय स्थानको संकेत गर्दछ जहाँ हामी सबै आत्मिक आशिषहरूद्वारा आशिषित हुनेछौ। विश्वासीहरू पूर्ण आत्मिक आशिषको आनन्दको उठाउनको निम्ति आफ्नो उच्च बोलावट अनुसारको योग्य जीवन जिउनु पर्छ वा त्यस्तो जीवन चल्नुपर्छ। यो चाहिँ पवित्र आत्माको भरिपूर्णद्वारा गरिन्दछ। अनि जित्नको निम्ति संग्राम र युद्ध छ, लड्नको निम्ति र जित्नको निम्ति युद्ध छ। विश्वासीहरू कहिलेकाहीँ त्यस्तो जीवन जिउँदछ मानव संसारको उजाड स्थानमा खरानीको तालमा आइपुगेका छन् र उहाँको कृपा र अनुग्रहको सम्पत्तिमा कहिले प्रवेश गर्न सक्दैनन्। मित्र, के तपाईँ जीवित उद्धारको प्रेम र प्रकाश जीवनमा आज जिरहनु भएको छ? अनि सातौं प्रतिज्ञा, म त्यो देश अधिकारको निम्ति दिनेछु। पावलले यो कुरा रोमी 5 अध्यायमा स्पष्ट पार्दछन् कि हामी विश्वासद्वारा धर्मी ठहरिएका छौं र प्रभु येशु ख्रिष्टद्वारा परमेश्वरसँग मिलाप भएको छ। हामीसँग सिधै उहाँ कहाँ जाने अधिकार र बाटो छ। हामीसँग संकष्टको बीचमा आनन्द छ। हामी भित्र बास गर्न पवित्र आत्मा दिइएको छ र परमेश्वरको प्रेम हामीलाई वास्तविकता बनाइएको छ। हामीलाई आउन गइरहेको परमेश्वरको क्रोधबाट र महाक्लेश अवधिबाट बचाइएका छौं। मित्र, कस्तो खालको उद्धार तपाईसँग छ जुनको बारेमा तपाईँ कुरा गर्नुहुन्छ तर त्यसले तपाईँको जीवनलाई बदलेको छैन, परिवर्तन गरेको छैन वा केही गन्दकी कुराबाट छुटकारा दिएको छ? यी पदहरूले हाम्रो पैतृक अधिकारको बताउँछ र हाम्रो उद्धारको तस्विर दिन्छ। अनि नौ पदमा भनिएको छ, तब मोसाले इसरायलीहरूलाई त्यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोसाको कुरा सुनेनन्। मित्र, यस्तो समयमा तपाईँको सहानुभूति इसरायलका सन्तानहरू कहाँ जानुपर्छ। तिनीहरूले मोसालाई विश्वास गर्न असम्भव पाए किनभने उसले तिनीहरूलाई कति पनि सहयोग गरेका थिएनन्, बरु तिनीहरूको बोझ र समस्या मात्र थपिदिएका थिए, बढाइदिएका थिए, कमसेकम ती इसरायलीहरूको दृष्टिमा। अनि 10-13 पदमा हामी पढ्छौं, अनि परमप्रभुले मोसालाई भन्नुभयो, जा मिश्रको राजा फारोलाई त्यसले इसरायलीहरूलाई त्यसको देशबाट जान दियोस् भन्। तर मोसाले परमप्रभुलाई भने, इसरायलीहरूले मेरो कुरा सुनेनन् भने म बोल्नै नजान्ने मानिसको कुरा फारूले झन् कसरी सुन्लान् र? तब इसरायलीहरू र मिश्रका राजा फारूको विषयमा परमप्रभुले मूसा र हारूनसित बोल्नुभयो र इसरायलीहरूलाई मिश्रबाट निकाली ल्याउने आज्ञा तिनीहरूलाई दिनुभयो। मूसालाई इसरायलको सन्तानहरूद्वारा ग्रहण गरिएनन् अनि फिरूनद्वारा पनि ग्रहण गरिएनन्। फेरि परमेश्वरले मूसालाई फिरून कहाँ यो कुरा बताउन भन्नुभयो, तर मूसा जान अनिच्छुक छन्। तिनका आँखा परमेश्वरमा नभएर परिस्थितिहरूमा छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ आंशिक रूपमा इसरायलीहरूको वंशवाली। यी सबै कठिनाईहरू र परिस्थितिहरूको बीचमा हामी यो अति नै अनौठो कुराले स्थान लिएको देख्छौ। परमेश्वर फेरि इसरायलका परिवारहरूको लिस्ट सूची तालिका दिन होसियारी हुनुहुन्छ। म स्पष्ट रूपले भन्दछु कि यी सबै नाम पढ्न मेरो निम्ति पट्टै लाग्दो छ, तापनि यी सबै महत्वपूर्ण र परमेश्वरको निम्ति अति नै महान कुरा हो। परमेश्वर हामीले यो कुरा थाहा पाएको चाहनुहुन्छ कि हामी कसको बारेमा पढिरहेका छौं र को चाहिँ कसको सन्तानहरू हुन्। परमेश्वर उही तरिकामा तपाईँ र मेरो बारेमा महसुस गर्नुहुन्छ र उहाँ हामीलाई ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको सन्तान भएको चाहनुहुन्छ। 14-16 पदमा हामी पढ्छौ, तिनीहरूका परिवारका मुख्य मुख्य मानिसहरू यी नै हुन्। इसरायलका पहिले जन्मेका रुबेनका छोराहरू हनोक, पल्लु, हेस्रोन र कर्मी थिए। रुबेनका वंशहरू यी नै हुन्। सिमियोनका छोराहरू यमुएल, यामिन, ओहोद, याकिन, सोहोर र कनानी स्त्रीका छोरा सौल थिए। सिमियोनका वंशहरू यी नै हुन्। लेबीका छोराहरूको नाउँ तिनका पुस्ता अनुसार यी नै हुन्, गेर्सोन, कहात र मरारी। लेबी 100 वर्षसम्म बाँचे। गोर्सेन, कहात र मरारी चाहिँ लेबीका छोराहरू हुन्। तिनीहरू नै ती व्यक्ति हुन् जसले उजाड स्थानको यात्रामा भेट हुने पाल वा पवित्र स्थानको बोक्दछन्। मित्र, यी वंशवालीहरूको यस कारणले महत्वपूर्ण छन् किनभने यी वंशवालीहरूले अन्त्यमा येशु ख्रिस्ती र डोर्याउँदछ। 18-20 पदमा हामी पढ्छौ, कहातका छोराहरू अमराम, यसार, हेब्रोन र उजियल थिए। कहात 133 वर्षसम्म बाँचे। मरारीका छोराहरू महली र मुसी थिए। लेबीका वंशहरू तिनका पुस्ता अनुसार यिनै हुन्। अमरामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे र तिनले उनीबाट हारून र मोसालाई जन्माइन्। अमराम 137 वर्षसम्म बाँचे। यस पदमा हारून र मोसाको आमा बुबाको नाम दिइएको छ, अमराम र योकेबेद। यसपछि निम्न पदहरूमा निरन्तर हामी वंशवालीको देख्छौ र हामी पद 26 अगाडि बढ्छौ। 26-27 भनिएको छ, यी तीनै हारून र मोसा हुन् जसलाई परमप्रभुले इसरायलीहरूलाई तिनीहरूका दल दल अनुसार मिश्रबाट निकालेर ल्याउनु भनी भन्नुभएको थियो। यी तीनै हुन् जसले मिश्रका राजा फारूसित इसरायलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोसा र हारून यी नै हुन्। मित्र, हामीले पद 12 देख्यौ कि मोसा निरुत्साहित थिए, न त खतना गरेका न खतना नगरेकाहरूले उसलाई ग्रहण गरे। यस बेला परमेश्वर अगाडि आएर मूसा को हुन् त्यसको पृष्ठभूमि दिनुहुन्छ। यसपछि हामी निम्न पदहरूमा देख्छौ, मूसालाई पुनः आज्ञा गरिन्दछ। 28-30 पदमा भनिएको छ, जुन दिन परमप्रभुले मिश्रमा मूसासित कुरा गर्नुभयो त्यसै दिन यसो भन्नुभयो, म परमप्रभु हुँ, मैले तँलाई जे कुरा भन्न लागेको छु ती सबै मिश्रको राजा फारूलाई भन्। तर मूसाले परमप्रभुलाई भने, म बोल्न जान्दिन, फारूले कसरी मेरो कुरा खालन् र? अमित्र, मूसा फेरि बहाना बनाइरहेका छन्। निश्चय नै तिनले गर्नुपर्ने काम त्यति सजिलो त छैन। तिनलाई जहिले पनि इन्कार गरिएको छ। आफ्नै जाति इसरायलीहरू साथै फिरून वा फारूबाट पनि तिनले पटक पटक इन्कारको अनुभव गरेका छन्। तर पनि हामी यो कुरा देख्छौ कि मूसामा परमेश्वरप्रति त्यति विश्वास र भरोसा अहिलेसम्म छैन। तिनी जीवित र सामर्थ्य परमेश्वरलाई हेर्न छोडेर आफ्नै परिस्थितिहरू र समस्याहरूतिर हेर्छन्। याद राखौ, हाम्रा परिस्थितिहरू भन्दा ठूलो महान परमेश्वर हुनुहुन्छ। उहाँमा केही कुरा असम्भव छैन। त्यसकारण हामी जहिले पनि आफ्नो परिस्थितिमा होइन, तर परिस्थितिलाई नियन्त्रण गर्ने, समाधान गर्ने परमप्रभु परमेश्वरतिर हेरौं, आफ्नो नजर लगाऊ। प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।